यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित विभिन्न दलहरूबीच एकतापछि गठित नेपाली कम्युनिष्ट पार्टीको हिजो घोषणा गरिएको छ। काठमाण्डुको भिरकुटी मण्डपमा आयोजित राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित 10 दलबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको घोषणा गरिएको हो। नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल हुनुभएको छ। एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको घोषणा सभामा जानकारी दिइएको छ। पार्टीको चुनाव चिन्ह 5 कुने तारा भनी सार्वजनिक गरिएको छ। एकीकृत पार्टीहरूबीच 6 महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी पार्टीको साबिकको केन्द्रीय समितिलाई नै समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गरिने नेताहरूले घोषणा सभामा जानकारी दिनुभयो। केन्द्रीय समितिमा हाललाई संयोजक र सहसंयोजक पद मात्र रहनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको मात्र व्यवस्था गरिनेछ। पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुने नेताहरूले बताउनुभयो। घोषणा कार्यक्रममा नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 10 वटा कम्युनिष्ट घटकहरू एकैपटक मिलेको पहिलो तथ्य हुन सक्ने बताउनुभयो। उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका लागि हिजोको दिन ऐतिहासिक भएको पनि उल्लेख गर्नुभयो। संयोजक प्रचण्डले पछिल्लो एकतामा अझै एकताबद्ध हुन अन्य दलहरूसँग पनि हातेमालो गर्न पार्टी तयार रहेको र छलफल भइरहेको बताउनुभयो। पार्टीका सहसंयोजक माधव कुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र जनताको आशाको केन्द्र भन्ने विश्वास व्यक्त गर्नुभयो। सहसंयोजक नेपालले नवगठित पार्टी एकताको ऐतिहासिक शुरूआत भएको जानकारी दिनुहुँदै जनताको विश्वास जित्न र देशको समस्या समाधान गर्ने नेतृत्व गर्ने पार्टी आफूहरूको पार्टी बन्ने बताउनुभयो। त्यस अवसरमा नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो। नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने भन्नुहुँदै नवगठित पार्टीमा 50% युवा प्रतिनिधित्व गराइनुपर्नेमा जोड़ दिनुभयो। कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कँदै हुनुहुन्छ। राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मंगलबार शुरू भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो। उहाँले सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनको मुख्य सत्रलाई मंगलबार सम्बोधन गर्नुभयो। कतारका अमीर शेख तमीम बिन हमद अल थानीको निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको हो। हिजो उहाँले कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्रहालयको अवलोकन पनि गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच हिजो शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच आगामी निर्वाचन तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्री कार्कीले आफू जेएनजी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागि परेको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति डा यादवले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सराहना गर्नुभयो। सबै राजनीतिक दल चुनावमा जानै पर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा पूर्व राष्ट्रपति डा यादवले राख्नुभयो। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हुने भएकाले दलहरूले पनि चुनावको अपरिहार्यता बुझेका कारण फागुन 21 हुने चुनावमा सबैले भाग लिनेमा आफूले विश्वास गरेको पूर्व राष्ट्रपति डा यादवले बताउनुभयो। उहाँले सुरक्षा व्यवस्था सुदृढ़ गराउन सबै सुरक्षा निकायहरूबीचको समन्वयमा जोड़ दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। भेटमा अर्थमन्त्री रामेश्वर खनाल, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत उपस्थित हुनुहुन्थ्यो। सरकारले निर्वाचनको वातावरण बनाउन निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री ओम प्रकाश अर्यालले त्यसअघि मंगलबार पूर्व राष्ट्रपति डा यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो। कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी संचालक समितिका अध्यक्ष सुरेन्द्र बहादुर गोदारसहित 7 जनालाई हिजो नियन्त्रणमा लिएको छ। अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हीरामणि दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्म प्रसाद गुरूङ, बजार प्रमुख देवी प्रसाद सुवेदी र पूर्व सचिव एवं वर्तमान कार्य समितिका सदस्य इन्द्र प्रसाद दुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले दिएको सहकारीको रकम हिनामिना सम्बन्धी छानबिनको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययन अनुसार सहकारीको 89 करोड़ रूपियाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ। मध्यप्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कार्तिक 22 गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री सोनलले हिजो प्रदेश सभाको सचिवालयमा पत्र पठाउँदै शनिबार विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न 19 सार्वजनिक स्थलमा हिजोदेखि निशुल्क इन्टरनेट सेवा प्रारम्भ गरेको छ। हिजै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ती निशुल्क इन्टरनेट सेवाको स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्री खरेलले नयाँ बस पार्क, शिक्षण अस्पताल महाराजगंज, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलमा पुगी सरकारले निशुल्क रूपमा उपलब्ध गराएको इन्टरनेट सेवाको लग इन गरी चेक जाँच गर्नुभयो। त्यसक्रममा मन्त्री खरेलले उपत्यकाका विभिन्न सार्वजनिक स्थलपछि दुर्गम क्षेत्रमा निशुल्क इन्टरनेट सेवा पुर्याउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो। सरकारले सातै प्रदेशको राजधानी र ठूला शहरहरूमा निशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको उहाँले बताउनुभयो। सरकारले उपत्यकाका बस पार्कदेखि यातायात कार्यालय र पशुपति आर्यघाट लगायतका 19 स्थानमा निशुल्क इन्टरनेट सेवा प्रारम्भ गरेको उहाँले त्यसक्रममा जानकारी दिनुभयो। निशुल्क इन्टरनेटको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वर्ल्ड लिंक र भायानेट कम्पनीले निशुल्क वाईफाई इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जानकारी दिएका छन्। निशुल्क इन्टरनेट सेवाको निरीक्षणका क्रममा मन्त्रालय का सचिव राधिका अर्याल पनि सहभागी हुनुहुन्थ्यो। बझाङको थलारा गाउँपालिका 2 दंगाजीमा हिजो ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्र्याक्टर चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा दंगाजीको काँडा घर भएका 64 वर्षीय पौमले खाती र 68 वर्षका जसे खातीको मृत्यु भएको वडाध्यक्ष हेम खड्काले जानकारी दिनुभयो। दुर्घटनामा कैलालीको भजनी घर भएका चालक खुशीराम चौधरी भने गम्भीर अवस्थामा छन्। नेपाली राजदूतावास बैंकक थाइल्याण्डले म्यानमामा अलपत्र परेका 14 नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। विभिन्न प्रलोभनमा परि विभिन्न माध्यमबाट म्यानमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न काममा लगाइएका 14 नेपालीलाई म्यानमा तथा थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा म्यानमाको म्यावडीबाट उद्धार गरी स्वदेश पठाएको दूतावासले हिजो विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनीहरूलाई थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्याण्ड ल्याएर हिजै नेपाल एयरलाइन्स मार्फत नेपाल पठाइएको दूतावासले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी मंगिर 9 गतेदेखि 24 गतेसम्म लैंगिक हिंसा विरूद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियान देशभर सञ्चालन गर्ने जनाएको छ। मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल क्षेत्रबाट बालबालिका र महिला विरूद्ध हुने हिंसालाई अभियानको मूल प्राथमिकतामा राखिएको हिजो आयोजित सम्बद्धहरूबीचको बैठकमा जानकारी दिनुभयो। कार्यक्रममा मन्त्रालयका सहसचिव आभास श्रेष्ठ कर्णले 16 दिने अभियानले हिंसामुक्त समाजको निर्माण र महिलाको अधिकारप्रति चेतना एवं संवेदनशीलता सुदृढ़ गर्ने लक्ष्य राखिएको बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयको 300 बिघा जग्गा अतिक्रमण भएको छ। विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको 380 बिघा मध्ये 300 बिघा जग्गा अतिक्रमण भएको हो। हालै विश्वविद्यालय कार्यकारी परिषदले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ। विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकाहरूलाई विभिन्न राजनीतिक दलहरूले संरक्षण गरेकाले हटाउन समस्या भएको विश्वविद्यालयले जनाएको छ। नेपाल र भारतबीच विद्युत आदान प्रदान प्रसारण प्रणालीको सुदृढ़ीकरण तथा नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा 7 बुँदे सहमति भएको छ। कार्तिक 17 र 18 गते पोखरामा सम्पन्न नेपाल र भारतको सहसचिव स्तरीय संयुक्त प्राविधिक टोलीको 17 बैठकमा त्यस्तो सहमति भएको हो। सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत सरकारका केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख भगवान सहाय पैरवाको सहअध्यक्षतामा बसेको बैठकले 7 बुँदे सहमति गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपाल जीतविहीन बनेको छ। हिजो सम्पन्न अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स यूएईसँग चार विकेटले पराजित हुन पुग्यो। यसअघि नेपालले अमेरिकासँग 106 रन र 4 विकेट तथा यूएईसँग 5 विकेटको हार बेहोरेको थियो। हारसँगै 20 खेलमा 12 अंक जोड़ेको नेपाल सातौं स्थानमा छ। यूएई भने समान खेलबाट 10 अंकका साथ पुछारमा रहेको छ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 240 रनको लक्ष्य यूएईले 5 बल बाँकी छँदै 6 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि करण केसीले 3 तथा नन्दन यादव, ललित नारायण राजवंशी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 239 रनको योगफल तयार पारेको थियो। त्यसका लागि भीम सार्कीको 48, कुशल मल्लको 45, दिपेन्द्र सिंह ऐरीको 37, आसिफ शेखको 34, आरिफ शेखको 30 र सन्दीप लामिछानेको 15 रन महत्वपूर्ण रह्यो। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता 2082 साल फागुन 1 गतेदेखि 7 गतेसम्म आयोजना गर्ने निर्णय गरिएको छ। राष्ट्रिय खेलकुद परिषदको हिजो बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको पहिलो साता आयोजना गर्ने निर्णय गरिएको हो। खेलकुद मन्त्रीका रूपमा आएपछि पहिलो बोर्ड बैठकबाट मन्त्री बबलु गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराउनु भएको हो। प्रत्येक दुई वर्षमा हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद गत वर्ष कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भनिए पनि पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना हुन नसकी अलपत्र अवस्थामा रहेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।